नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। अर्थतन्त्रमा वृद्धि कायमै छ, तर नेपालीको प्रतिव्यक्ति आय भने घट्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो एउटा प्रतिवेदन मार्फत अनुमान व्यक्त गरेको छ। नेपाली रूपैयाँमा प्रतिव्यक्ति आय 450 रूपियाँले घट्ने हिजो राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कमा उल्लेख छ। गत वर्ष यस्तो आय 1516 अमेरिकी डलर भएको तथ्याङ्क प्रस्तुत गरिएको छ। त्यसै गरी चालू आर्थिक वर्ष 2082-83 नेपालको कुल ग्राह्य उत्पादन जीडीपीको वृद्धि दर आधारभूत मूल्यमा 3.68 र उपभोक्ता मूल्यमा 3.85% रहने अनुमान पनि गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्याङ्कका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। त्यसै गरी हाल चलिरहेको राष्ट्रिय आर्थिक गणनाका विषयमा पनि कुराकानी गर्नेछौ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। लामिछानेज्यू, स्वागत छ। हजुर, अब यहाँहरूले हिजो एउटा चाहिँ तथ्याङ्क, अनुमानित तथ्याङ्क र कतिपय सन्दर्भमा तथ्याङ्क पनि सार्वजनिक गर्नुभएको छ, जसले चाहिँ अर्थतन्त्र सुधार उन्मुख नै छ, यद्यपि आय, प्रतिव्यक्ति आय चाहिँ घट्ने भनिएको छ। यसबारे अलिकति जानकारी दिनुहोस् न।
हुन्छ, हस्, धन्यवाद। राष्ट्रिय तथ्याङ्क कार्यालयले यो एउटा नियमित प्रक्रिया अन्तर्गत हरेक वर्षको यही समयमा अर्थतन्त्रका केही सूचकहरू अनि मूल्य अभिवृद्धि र मध्यवर्ती उपभोगका कुराहरू, कुल गृहस्थ उत्पादन वृद्धि दर र अर्थतन्त्रको आकार, यी विषयहरू सार्वजनिक गर्दै आएको छ। यसका अनुमानहरू यस सन्दर्भमा अहिले सार्वजनिक गरिएकोमा यहाँले भने जस्तै कुल गृहस्थ उत्पादनको प्रति व्यक्ति चाहिँ कति छ भनेर हेर्दा 1516 डलर जस्तो देखिएको छ भने 1535 डलर चाहिँ जिएनआई भन्छ, कुल र आयको चाहिँ आधारमा प्रति व्यक्ति कुल आय हो त्यो। हामीले मुख्य रूपमा चाहिँ जिएनआईलाई ग्रस नेसनल इन्कम लाई त्यो पर क्यापिटा प्रति व्यक्ति आएको हिसाबले हेर्छौँ। यसलाई मूल्य रूपमा त्यो जिडिपीको पर क्यापिटा चाहिँ हेर्ने गरिएको हुँदैन। त त्यो हेर्दाखेरि किन बराबर आयो भन्ने प्रश्न छ, र यहाँले भने जस्तै प्रति व्यक्ति आय घटेको हो त भन्ने प्रश्न छ। प्रति व्यक्ति आय घटेको चाहिँ होइन, होइन, किन होइन भने डलरको भाव वृद्धि भएको कारणले गर्दा हामी नेपाली रुपियाँमा परिवर्तन गऱ्यौँ भने अहिले गत साल चाहिँ डलरको एभरेज चाहिँ औसत कति थियो सटाई दर भने 136 रुपियाँ एक डलर बराबर थियो भने अहिले एभरेजमा हामीले 144 रुपियाँ मानेका छौँ एभरेजमा। त्यो हिसाबले गर्दा प्रति व्यक्ति आय चाहिँ बढी नै भएको छ, तर मूल्य चाहिँ डलरमा हेर्दाखेरि चाहिँ सटै दरको कारणले गर्दा र उच्च मूल्य वृद्धि डलरको मूल्य वृद्धि भएको कारणले गर्दा चाहिँ त्यो उस्तै उस्तै समान जस्तो देखिने गएको
हो। जस्तो अब प्रति व्यक्ति आय घटेको होइन, त्यसको हिसाब चाहिँ घट्यो होइन, अब
हिसाब चाहिँ घट्यो। नेपालीमा हेर्ने हो भने नेपालीमा गर्ने हेर्ने हो भने चाहिँ प्रति व्यक्ति आय बढेको देखिन्छ।
अब अर्थतन्त्रको जुन अवस्था सुधार उन्मुख भनिएको छ, र मूल गरी अब हामी कृषि प्रधान मुलुक, यद्यपि कृषि क्षेत्रको वृद्धि दर चाहिँ 1.58% सीमित हुने भनिएको छ, त्यसको चाहिँ क्षेत्र चाहिँ अरू क्षेत्रले अथवा सेवा क्षेत्र लगायतले लिएको भनिएको छ, त्यसको चाहिँ के हो खास हिसाब?
हजुर, अहिले कृषि क्षेत्रको अलिकति घटेको अवस्था छ। हिजो को दिनमा चाहिँ हाम्रो बाढी पहिरेको कारणले गर्दाखेरि चाहिँ कृषिमा अलिक क्षति भयो, धान बाली उत्पादनमा ह्रास आएको छ। त्यो झन्डै उत्पादनमा 4%भन्दा बढी उत्पादन चाहिँ कम घटेको अवस्था छ धान बालीमा। तर अरू अरू कृषि क्षेत्रले गर्दा हाम्रो वृद्धि दर चाहिँ सकारात्मकै रह्यो। धान बालीले ठुलो हिस्सा लिने भएकोले धान बालीको कारणले गर्दा हाम्रो विगतको भन्दा चाहिँ कृषि क्षेत्रको वृद्धि दर चाहिँ अलिक कम भएको हो। तथापि त्यो सकारात्मक अवस्थामा छ, त्यसलाई त्यति नकारात्मक अवस्था मान्नुपर्ने अवस्था छैन। अब धान बालीको उत्पादनमा सुधार भयो, अन्य उत्पादनमा पनि त्यही किसिमले सुधार भयो भने कृषि क्षेत्रमा पक्कै पनि अलिकति बढ्छ, त्यसको हिस्सा पनि अलिकति बढ्छ। अलिकति हिस्सा पनि कम भएको कारण चाहिँ धान बालीमा भएको उत्पादनको कमीले नै हो। त अब अरू क्षेत्र चाहिँ अब हामीलाई अहिले उद्योग क्षेत्रमा अलिकति बढेको छ, हाम्रो द्वितीय क्षेत्र औद्योगिक क्षेत्र भन्छौँ त्यसलाई हामीले, औद्योगिक क्षेत्रमा अलिकति राम्रो भएको छ भने यो सेवा क्षेत्र जस्तै होटल रेस्टुरेन्टहरू, शैक्षिक स्वास्थ्य सम्बन्धी क्षेत्रहरू, त्यो क्षेत्रको हिस्सा चाहिँ अलिकति थोरै घटेको छ। हिस्सा त्यति घटेको छैन, सामान्य देखिन्छ। वृद्धि दर मात्रै अलिकति घटेको, हिस्सा चाहिँ उस्तै उस्तै छ। 61.8% नै कृषि क्षेत्र अथवा प्राथमिक क्षेत्रको हिस्सा देखिन्छ। त्यो कारणले गर्दा समग्र सूचक गत सालको भन्दा चाहिँ हिस्साको दृष्टिकोणले, अभिवृद्धि दृष्टिकोणले सामान्य नै देखिन्छ।
तर अब यो उद्योगको जुन चाहिँ सुधार हुनुपर्नेमा त्यो अब संकुचनकै अवस्था छ, उत्पादन पनि अपेक्षित हुन सकिरहेको छैन भनिएका बेला तथ्याङ्क चाहिँ उद्योगमा केही सुधार भएको भनेर आयो कि यो वितरण प्रणालीमा सुधार आएको हो कि अथवा यो यसको के आधारहरू के हुन्?
औद्योगिक क्षेत्रमा अलिकति सुधार चाहिँ भएको देखिन्छ,
होइन? हजुर हजुर,
अलिकति गत वर्ष त औद्योगिक क्षेत्रमा 1.39 दुई होइन हामीले 2.27 अभिवृद्धि थियो भने त्यसमा अलिकति सुधार भएर अहिले 2.83% छ। त्यो 2.27% थप 2.83 भनेको राम्रै अवस्था हो भन्नुपर्छ, अलिकति सुधार भएको छ। त्यसको मुख्य कारण चाहिँ औद्योगिक जुन आयातहरू होइन, रड उत्पादन, सिमेन्ट होइन, कङ्क्रिटहरू, कच्चा तेलको बदमास उत्पादन, तारहरू उत्पादन वृद्धि भएको देखिन्छन् होइन। त्यस्तै गरेर आयात पनि अलिकति वृद्धि भएको छ, औद्योगिक सामग्रीहरूको आयातहरू, कच्चा पदार्थको आयातहरू पनि वृद्धि भएको छ। त्यो कारणले गर्दा औद्योगिकको चाहिँ समग्रमा सुधार भएको अवस्था देखिन्छ।
हजुर, अब अन्य क्षेत्र भनौँ न, खास गरी सेवा क्षेत्रको विस्तारको कुरा छ। सेवा क्षेत्रको विस्तारका चाहिँ आधारहरू के हुन्? अब यसले आगामी दिनलाई भनौँ न, जुन हाम्रो अर्थतन्त्रको सुधारको अवस्था छ, यसलाई कहाँसम्म पुर्याउन सक्छ? अनुमान यहाँहरूले कसरी गर्नुभएको छ त्यसलाई लिएर?
अब सेवा क्षेत्र अहिले नेपालको परिप्रेक्ष्यमा राम्रै अवस्थामा पुगेको छ। सेवा क्षेत्रको अहिले हिस्सा हेर्नु भने 61.8% चाहिँ हिस्सा लिएको छ, ठुलो हिस्सा हो त्यो होइन। 61.8% पुरो अर्थतन्त्रमा 61.8% छ। तर अब हाम्रो देशमा चाहिँ लिनुपर्ने चाहिँ उद्योगले हो, वास्तवमा लिनुपर्ने चाहिँ औद्योगिक उत्पादन हाम्रोमा कमजोर छ। अहिले हाम्रो होटल व्यवसाय, रेस्टुरेन्ट अनि पर्यटनहरूको आगमन, शिक्षा स्वास्थ्यमा भएको खर्चहरू, यी सबै सेवा अन्तर्गत नै पर्छन्। त्यस्तै व्यापार व्यवसायहरू पनि सेवा अन्तर्गतै पर्ने भए, त्यो कारणले गर्दा त्यसको क्षेत्र चाहिँ अलिक ठुलै देखिन्छ। जस्तै अब व्यापार जन्य वस्तुको उत्पादनहरू अहिले वृद्धि भएको अवस्था छ र आयात पनि अहिले वृद्धि नै छ। अब होइन, हामीले ठुलो मात्रामा आयात गरिरहेका छौँ, अहिले पनि आयात गर्ने। अब यो फुड निर्यातको अवस्था हेर्ने हो भने हामी अहिले पनि 16 खर्ब भन्दा बढीले ऋणात्मक छौँ हामी, होइन? आयात चाहिँ ठुलो मात्रामा छ हाम्रो आयातमा। आयातको हिस्सा हेर्नु भने 78% छ भने निर्यातको हिस्सा चाहिँ 22% जस्तो छ। त्यसले गर्दा पनि आयातको कारणले गर्दा पनि यी सेवा क्षेत्रमा चाहिँ अलिक ठुलो हिस्सा हुन गएको देखिन्छ। जस्तै अहिले सवारी साधनको आयात पनि बढेको छ अनि आन्तरिक तथा वैदेशिक पर्यटकहरूको पनि सङ्ख्यामा केही मात्रामा वृद्धि भएको अवस्था छ। थोक तथा खुद्रा व्यापारको क्षेत्रमा पनि देशको राम्रै अवस्था देखिन्छ अहिले। त्यो कारणले गर्दा अक्सर अर्को सेवा क्षेत्रमा अर्को बढ्नुको कारण चाहिँ अहिले नयाँ हामी डिजिटल प्रयुगमा प्रवेश गरेको अवस्था छ। त्यसमा चाहिँ कम्प्युटर प्रोग्रामिङ र इन्फर्मेसन सर्भिसहरू होइन, यस्ता सूचना चाहिँ दिने इन्फर्मेसन सर्भिसहरू, रेडियो, युट्युब, टेलिभिजन, यी सबै कुराहरू र कम्प्युटरबाट डिजिटल रूपमा चाहिँ आन्तरिक सेवाहरू लिने कामहरू अहिले संस्थागत हुँदै गएको अवस्था छ। त्यो संस्थागत हुँदै जाँदाखेरि त्यसको हिस्सा पनि अहिले बढेको अवस्था छ। इन्टरनेटको पनि अहिले वृद्धि भएको छ, प्रदायकहरूले इन्टरनेट सेवा प्रदायकहरूको पनि वृद्धि छ। जस्तै मोबाइल फोनहरूको विस्तार, सञ्चार भन्ने सेवामा पनि विस्तार भएको अवस्था छ, तार रहित भन्छौँ त्यसलाई हामी। अनि त्यसै गरी ब्याङ्किङको क्षेत्र हेर्ने हो भने अहिले इन्सुरेन्स र ब्याङ्किङको क्षेत्रमा पनि राम्रो अवस्था हुँदै गएको छ, हिजोको दिनभन्दा अलिकति सुधार भएको देखिन्छ। ब्याङ्कमा पनि अहिले बचत बढ्ने र ऋण लगानीमा पनि वृद्धि हुने त्यो अवस्था एउटा, जस्तै अब सञ्चय कोषको लगानी, लगानी कोषको, नागरिक लगानी कोषको, सामाजिक सुरक्षा कोषको यी कारोबारहरू पनि बढेको छ अहिले. धितो पत्रको पनि कारोबारमा चाहिँ अलिकति सुधार थोरै देखिन्छ. त्यसै घर जग्गाको कारोबार पनि अलिकति सामान्य बढेको छ घर जग्गाको चाहिँ. तर निजी क्षेत्रको जुन घर भाडाहरू लाउने छन् घर भाडाहरूको चाहिँ त्यसको कारोबारमा चाहिँ अलि राम्रै वृद्धि भएको देखिन्छ होइन. त्यसै गरेर सरकारी क्षेत्रको विद्यार्थी सङ्ख्या चाहिँ अहिले घटेको छ हिजोको भन्दा सरकारी क्षेत्रमा. तर निजी क्षेत्रमा चाहिँ धेरै चाहिँ बढेको छैन, नगण्य मात्रामा चाहिँ वृद्धि भएको छ विद्यार्थी सङ्ख्या निजीमा. त्यसले गर्दा चाहिँ हामीले अलिकति सुधार उन्मुख भएको सेवा क्षेत्रको चाहिँ सुधार उन्मुख भएको देखिन्छ. अर्कोतर्फ नेपाल सरकारलेको पुँजीगत खर्च र चालु खर्च जुन गर्नुपर्ने हो हाम्रो सरकारको लक्ष्य थियो त्यो अनुसारको हुन सकेको अवस्था छैन. अहिले निर्माण क्षेत्रहरू पनि अहिले ठप्प ठप्प जस्तै जस्तो देखिन्छन्. जस्तै हामीले गत वर्ष करिब करिब 81 अर्ब चाहिँ हामीले पुँजीगत खर्च गरेका थियौँ यो अवधिमा, भने अहिले चाहिँ हामी 78 अर्ब जस्तो हाराहारीमा 78 अर्बको छेउछाउमा हामीले खर्च गरेछौँ. 4 अर्बले त्यहाँ कम छ. त्यस्तै गरेर चालु खर्चमा पनि अहिले निकै कम भएको देखिन्छ. जस्तै कसरी भने ज्यालाहरू तलबमा हाम्रो अहिले संसद पनि नभएको अवस्था, सरकार पनि सानो र चुस्त थियो यो अवधिमा, अनि केही तलब ज्यालामा गर्ने खर्चहरूमा कमी आयो र त्यो सानो सरकार र निर्वाचनको बेला भएको कारणले गर्दा नेपाल सरकारबाट गर्नुपर्ने सञ्चालन गर्ने कार्यक्रमहरू पनि केही कमी आए त्यसमा. त्यसले गर्दा नेपाल सरकारको खर्चमा कमी आउने बित्तिकै त्यसमा चाहिँ अलिकति ह्रास भएको कारणले गर्दा कुल अर्थतन्त्रको साइज पनि त्यति धेरै बढ्न सकेन, भने अभिवृद्धि पनि ग्रोथ रेट पनि त्यति बढ्न नसकेको अवस्था चाहिँ हो. तथापि अहिलेको अवस्था 3.85% छौँ, त्यो भनेको एकदमै राम्रो अवस्था हो. 4% हारारी भनेको विगतको भन्दा पनि विगतमा 4% हारारीमा थियो भने 4.61 भनेको थियौँ, तर पछि रिभाइज गर्दा 4.4 आएको थियो. भनेपछि त्यति घटेको अवस्था पनि होइन, त्यो हिसाबले घटेको भन्न चाहिँ मिल्दैन, पोजिटिभमा छौँ. त्यो कारणले गर्दा राम्रो अवस्था भन्न सकिन्छ अहिलेको अवस्थामा, त्यति खराब अवस्था होइन.
हामी अन्तर्सम्वादमा छौं. राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ. प्रतिवेदन अनुसार अर्थतन्त्रमा वृद्धि कायमै छ, यद्यपि नेपालीको प्रति व्यक्ति आयको हिसाब भने घट्ने देखिएको छ. त्यसै गरी 4 खर्बले अर्थतन्त्रको विस्तार भएको छ. विभिन्न क्षेत्रमा हुने सुधार, भएका सुधार लगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको छ. कुल ग्रास्त उत्पादन जीडीपीको वृद्धिदर आधारभूत मूल्यमा 3.68 र उपभोक्ता मूल्यमा 3.85% रहने अनुमान हिजोको प्रतिवेदनले गरेको छ. यिनैका विषयमा हामी कुराकानी गरिरहेका छौं. राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डुण्डीराज लामिछाने हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ. अब प्रवक्ताज्यू, जस्तो चाहिँ यसपालि अलि बढ़ी कृषिको विषय त यहाँले भन्नुभयो, कृषिभित्र पनि वन र मत्स्य क्षेत्रको चाहिँ सुधार एउटा देखिएको छ, जसले चाहिँ आगामी दिनमा हामीलाई एउटा बाटो भनौँ न यो क्षेत्रलाई अझै राम्रो गर्न सकिन्छ भन्ने देखिएको छ. त्यो वन र मत्स्य क्षेत्रको जुन यो योगदान देखिएको छ नि, यसलाई चाहिँ कसरी आधार बनाएर यसको अध्ययन गरिएको हो?
यसको अब कृषि क्षेत्रमा हाम्रो तथ्याङ्कको प्रमुख आधार भनेको चाहिँ कृषि मन्त्रालयले दिने तथ्याङ्क नैमा आधारित छ. अनि वन पैदावारका कुराहरू, वन नर्सरीका कुराहरू, यी सबै कुराहरू जोडिन्छन् वन तथ्याङ्क. वन मन्त्रालयबाट हामी आधारित रहन्छौँ र हामीले कृषि सम्बन्धी धेरै सर्वेहरू गर्छौँ. जस्तै तरकारी बालीको सर्वेहरू गर्छौँ, फलफुल नर्सरीहरूको सर्वे गर्छौँ, माछा पालन सर्वेहरू गर्छौँ र अरू डेटाहरू पनि, एडमिन डेटाहरू, प्रशासनिक डेटाहरू पनि कृषि मन्त्रालयबाट पनि लिन्छौँ. यी सबै आधारमा हामीले हेर्ने हो. र यो धान बाली र अन्य बालीहरूको, गहुँ बाली, अरू बाली, धेरै बालीहरू छन्, ती बालीहरूमा को उत्पादनहरू हामी लिन्छौँ. त त्यसमा चाहिँ अब धान बालीको उत्पादनको ठुलो हिस्सा हुने र त्यसमा तलमाथि हुने बित्तिकै कृषि क्षेत्रको योगदान र त्यसको ग्रोथ चाहिँ प्रभावित हुने भएको कारणले गर्दा त्यो त्यस्तो भएको हुन गएको हो. तथापि हाम्रा अरू सेक्टरहरूका त्यो धान बाली बाहेक अरू उत्पादनहरूमा चाहिँ सामान्य वृद्धि भएको कारणले राम्रो अवस्था छ. त्यसले अब त्यसलाई पनि अझ सुधार्ने कृषि वनमा पनि माछा, फलफुल, नर्सरी, वनका वन पैदावारका कुराहरू यी कुराहरूको उत्पादनमा हामीले सुधार भयो भने त्यसले पनि एउटा अझै राम्रो हुन्छ, अझ थप सुधार भयो भने यता धान बालीमा हाम्रा कृषि क्षेत्रमा सुधारहरू हुने बित्तिकै त्यसले चाहिँ अहिले पोजिटिभ होइन सकारात्मक अवस्था चाहिँ देखाउँछ कृषि क्षेत्रमा।
हजुर, अब यो तथ्याङ्कको मूलत भनौँ न यथार्थ विवरण त बाहिर आउँछ नै, त्यो सँगै यदि चाहिँ हाम्रा नीतिहरू के छन्, नीतिको समीक्षा हुन्छ, नीति परिवर्तन गर्न परिवहन त्यसतर्फ उत्प्रेरित गर्छ, आगामी कदमहरूको लागि सुधारका लागि पनि उत्प्रेरित गर्छ। अब यो तथ्याङ्क यसपालिको यो लेखा तथ्याङ्कले चाहिँ कुन कुन क्षेत्रमा कसरी कसरी हामीलाई ध्यानाकर्षण गराउँछ अथवा सन्देश दिन्छ अथवा आकर्षित गराउँछ?
पक्कै पनि यहाँले भने जस्तै अघि मैले कृषिको कुरा गरे, हाम्रो उत्पादन कसरी बढाउन सकिन्छ भन्ने कुरा यसले चुनौती दिएको छ। अब यसले एउटा प्रतिबिम्ब त्यहाँ सुधार गर्ने क्षेत्रहरू देखायो, जस्तै अब खानी र उद्योग क्षेत्रमा पनि अब निर्माणको विषयहरू छन् होइन, हाम्रा घर परिवारले गर्ने निर्माण र सरकारले गर्ने निर्माण क्षेत्रमा अलिकति खर्च बढ्ने बित्तिकै, निर्माण क्षेत्र अलिक बढ्ने बित्तिकै हामीले ढुङ्गाहरू बालुवा गिटी ढुङ्गाहरूको चाहिँ उत्पादन बढ्न थाल्छ, त्यसको प्रयोगहरू कन्जम्सन बढ्न थाल्छ, त्यसले गर्दा माइनिङमा अहिले हामीले जुन सामान्य स्तरमा बढेको देखिन्छ त्यसले जब हाम्रो सरकारको जुन ठेकाहरू बहुवर्ष योजनाहरू सामान्य निर्माणका ठेकाहरू अहिले त्यही ठप्प भएको अवस्था छ, त्यो अलिक बढ्ने बित्तिकै यो उत्पादन पनि बढ्छ, त्यसले गर्दा त्यो क्षेत्रमा पनि हामीले बढाउनको लागि चाहिँ सरकारी खर्च र निजी क्षेत्रबाट हुने खर्चहरूलाई बढ्न सक्छ। अब एउटा हाम्रो मूल्य वृद्धि अन्तर्राष्ट्रिय प्रभाव के पर्छ त भनेर हेर्नको लागि पनि एउटा चुनौतीपूर्ण छ होइन, हामीलाई अब अन्तर्राष्ट्रिय प्रभाव यही रहिरह्यो भने तेलको मूल्य बढ्दै जाँदाखेरि अर्थ हाम्रो बजारमा मूल्यहरू हरेक कुरामा बढ्न थाल्छ, त्यो मूल्य बढ्न थालिसकेपछि चाहिँ अर्थतन्त्रको आकार त अलिकति बढ्ला तर त्यसको ग्रोथ रेटमा चाहिँ यसले प्रभाव पार्छ, नकारात्मक प्रभाव पार्छ। त्यसलाई कसरी न्यूनीकरण गर्ने, इन्फ्लेसन रेटलाई कसरी अहिलेकै कायम गर्ने भन्ने कुरा चाहिँ सरकारलाई एउटा चुनौतीपूर्ण नै रहन्छ। जस्तै अहिले हाम्रो सबभन्दा राम्रो अवस्था भनेको विद्युतमा यसले ढाँडेको चाहिँ क्षति चाहिँ हामीले कृषिमा खानेपानीको विषयमा त्यस्तै गरेर ट्रान्सपोर्टेसनमा हामीले यातायातमा भोजन तथा आवासहरूमा त्यति माथि अगाडि गएको छैन बढेको, त्यसको क्षतिपूर्ति चाहिँ वित्तीय क्षेत्र र विद्युतको क्षेत्रले अलिकति हामीलाई सहजीकरण गरेको छ। जस्तै हामीले विद्युतमा हेर्ने भने हाम्रो विद्युतीय निर्यातहरू गर्ने उत्पादन वृद्धि भएको, अहिले हाइड्रो पावरमा करिब करिब 900 मेगावाट चाहिँ यो आर्थिक वर्षमा थपिएको देखिन्छ, त्यसले गर्दाखेरि चाहिँ यसले गत आर्थिक वर्षमा 13% मूल्य ग्रोथ रेट थियो, जिडिपीमा ग्रोथ रेट 12.7% थियो भने अहिले 20.9% पुगेको छ, त्यसले राम्रो अवस्था देखायो। त्यस्तै गरेर यो वित्तीय क्षेत्रमा राम्रो छ होइन, हाम्रो अहिले वित्तीय क्षेत्रमा इन्सुरेन्स र अनि लगानीहरू अलिक वृद्धि हुन थालेको छ, बचतहरू बढेको छ, अनि लगानीकर्ताहरू यसरी सामाजिक सुरक्षा कोष होइन यो सञ्चय कोषहरूले लगानीहरू वृद्धि गरेको कारणले गर्दा यसको कारोबार बढेको कारणले गर्दा राम्रो अवस्था गएको छ। अहिले रियल इस्टेटको घर जग्गाको कारोबार पनि अलिकति सुधार छ, केही मात्रामा सुधार छ। हाम्रो सुधार नभएको क्षेत्र र हामीले त्यसलाई छाप गर्नुपर्ने क्षेत्र भनेकै प्रशासनिक र सुरक्षा सम्बन्धी खर्च हो, त्यो खर्चमा चाहिँ विगतको वर्षमा हेर्दाखेरि 3% ग्रोथ रेट थियो भने अहिले चाहिँ 0.2 मात्रै छ ग्रोथ रेट, समस्या हामीलाई त्यहाँनिर छ। त्यो चाहिँ हाम्रो सरकारी निकायहरूले सुरक्षा निकायहरूको खर्च चाहिँ अब अलिकति बढ्छ, अब बढ्नुको कारण चाहिँ अर्को पनि छ, अहिले हाम्रो संसदले पूर्णता पाएको छ त्यसले गर्दा अलिकति हाम्रो तलब ज्यालाहरूमा खर्च पनि अब बढ्छ, त्यसले त्यो बजारमा त्यसले चाहिँ पक्कै पनि अलिकति सरकारी खर्च बढ्ने थिए बजारमा त्यसको चाहिँ कारोबारहरू वृद्धि पक्कै पनि हुन्छ, त्यसले गर्दा सबै क्षेत्रमा त्यसले चाहिँ अलिकति अभिवृद्धि नै गर्ला भन्ने लाग्छ त्यसमा। अब शिक्षा र स्वास्थ्यको क्षेत्रमा हेर्ने हो भने त्यति सन्तोषजनक चाहिँ होइन, तथापि विगतभन्दा त वृद्धि नै भएको छ होइन, अब अलिकति हामीले शिक्षा क्षेत्रमा चाहिँ विगतको भन्दा अलिक कम छ तर पोजिटिभै भए पनि कम छ, त्यसमा पनि अलिकति केही खर्च कम भएको कारणले त्यो शिक्षा क्षेत्रलाई अब बढाउने सम्भावना देखिन्छ, सम्भावित क्षेत्र पनि हो त्यो अहिले। अनि हाम्रो अर्को स्वास्थ्यको क्षेत्रमा पनि अलिकति विगतको मनातिको अंश, तर ग्रोथ रेट चाहिँ राम्रै देखिन्छ, 4% ग्रोथ रेट छ स्वास्थ्य क्षेत्रमा।
हजुर, अब अन्त्यमा, हजुर अन्त्यमा अब, हजुर अब राष्ट्रिय आर्थिक गणना पनि हामीले सुरु गरेका हौ गत 2 वैशाखदेखि, होइन 2 साता करिब करिब भयो, 77 जिल्लामा प्रारम्भ गरिएको भनिएको छ, कसरी भइरहेको छ त्यो काम?
आर्थिक गणना अहिले हाम्रो 84 जिल्ला स्थित कार्यालयहरूबाट सञ्चालन भएका छन्। 77 जिल्लामा 84 कार्यालयहरू खोलिएका छन्। ती कार्यालयबाट हाम्रा कार्यक्रमहरू सञ्चालन भएका छन्। अब हामी आज 13-14 दिनको दिन भयो हामीले स्थलगत कार्य सुरु गरेको, त्यो स्थलगत कार्य सुरु गरेको हिसाबले 14 दिनको हिसाबले दैनिक 25,000 दरले चाहिँ हाम्रा व्यापार व्यवसाय प्रतिष्ठानहरूले विवरण दिएको अवस्था छ अहिले। अब हामीसँग असार 7 गते भित्रमा हामीले यो तथ्याङ्क ल्याउने काम सम्पन्न गर्नुपर्नेछ। अब अझै हाम्रो गणक सुपरवेक्षकहरूले त्यो अङ्कलाई चाहिँ अझ बढाउने नै छन्, र हामीलाई ठुला खालका बिग हाउस खालका व्यापार व्यवसायहरू सङ्घ संस्थाहरूबाट चाहिँ यो डेटाहरू लिन सुरु भइसकेको छ, साना ठुला गरेर सबैबाट। तथापि हामीले हाम्रो ठुला बिग हाउसबाट अलिक ढिलो विवरण प्राप्त हुने सम्भावना हुन्छ, त्यसलाई पनि मध्यनजर गरेर हामीले त्यही किसिमले सबै जिल्लाहरूमा चाहिँ सहजीकरण गरिरहेका छन्। केन्द्रबाट हामीले सूचनाहरू पनि प्राप्त गर्ने, महासङ्घ संगठन सरकारी निकायहरूमा दर्ता भएको विवरणहरू, नगरपालिकाबाटमा दर्ता भएका विवरणहरू पनि प्राप्त गरेर त्यसलाई पनि भ्यालिडेट गर्ने किसिमले अहिले कामहरू गरिरहेका छौँ, र अहिलेको हेर्दाखेरि चाहिँ उत्साहजनक रूपमा नै सम्पन्न हुने अवस्था देखिन्छ। हाराहारीमा आजको हिजोको दिनसम्ममा 3,20,000 जस्तो चाहिँ व्यापार व्यवसाय प्रतिष्ठानहरूको विवरण सङ्कलन भइसकेको छ भने 5,500 जस्तो व्यापार व्यवसायले ई सेन्सेसको माध्यमबाट विवरण भर्न सुरु गर्नुभएको अवस्था छ।
प्रवक्ताज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
अर्थ यत्रो महत्वपूर्ण कार्यक्रममा यहाँले हाम्रा कुराहरू राखे, तपाईँकाहरूले समग्र अर्थतन्त्रको बारेमा र आर्थिक गणनाको बारेमा जानकारी गराउने मौका दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुनीराज लामिछाने। सरकारले हिजो तथ्याङ्क कार्यालय मार्फत यो वर्षको लेखा अनुमान सार्वजनिक गरेको छ, त्यसै गरी आर्थिक गणना पनि 2 साता अघिदेखि चलिरहेको छ। यिनै विषयमा अन्तर्संवादमा कुराकानी गर्दै थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।